الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد بسم الله الرحمن الرحيم اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. یہ حدیث ہے حضرت عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ سے، فرماتے ہیں کہ قال رجل یا رسول اللہ، ایک ای الذئب اکبر عند اللہ، قال انت تدعو للہ الندان وهو خلقك، ثم قال ثم ای، قال ان تقتل ولدك خشية ان يطعم معك، قال ثم ای، قال ان تزاني حلیلة جارك فانزل الله تصديقها والذين لا يدعون مع الله الها اخر ولا يقتلون النفس التي حرم الله الا بالحق ولا يزنون الايه متفق عليه. یہ حضرت عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ سے جو روایت ہے، اس میں فرماتے ہیں کہ ایک آدمی نے پوچھا یا رسول اللہ، ای الذئب اکبر عند اللہ، سب سے بڑا گناہ اللہ کے نزدیک کون سا ہے؟ تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، انت تدعو للہ ندان وهو خلقك، کہ جس خدا نے تجھے پیدا کیا ہے تو کسی کو اس کا شریک ٹھہرائے، یعنی کہ اللہ کے ساتھ کسی کو شرک کرنا، یعنی کہ یہ سب سے بڑا گناہ ہوا. پھر اس نے بندے نے پوچھا، قال ثم ای، پھر اس کے بعد کون سا گناہ ہے؟ تو اس پر نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، اپنی اولاد کو اس خیال سے مار ڈال کہ وہ تیرے ساتھ کھائے گی، ان تقتل ولدک خشیت ان یطعم معک، اور پھر اس کے بعد اس نے دوبارہ پوچھا ثم ای، پھر اس پہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، ان تزانی حلیل تجارک، کہ تو اپنی پڑوسی کی بیوی کے ساتھ زنا کر. اور اس کے بعد آیت اللہ تعالیٰ نے جو قرآن قریب میں ارشاد فرمائی ہے وہ پڑھی، کہ والذین لا یدعون مع اللہ الہ آخر، کہ وہ لوگ جو اللہ کے علاوہ کسی کو پکارتے ہیں، ولا یقتلون النفس التی حرم اللہ الا بالحق، کہ وہ اور دوسرا جو بلا وجہ کسی کو قتل کرتے ہیں، اور پھر ولا یزنون، اور جو زنا کرتے ہیں. ان تین لوگوں کو خاص کر طور سے اس آیت میں فرمایا گیا، ان کا بیان ہوا. یہ متفقن علیہ، بخاری و مسلم دونوں نے اسے روایت کیا ہے. اور اس میں خاص طور سے جو سمجھنے کی چیز ہے وہ یہاں پہ اگر ہم اگرچہ غور کرتے ہیں، تو سب سے پہلی چیز تو ظاہر ہے شرک، ای الذئب اکبر، سب سے بڑا تو شرک سے ہی بات ہے. لیکن جو مطلق نفس ہوتا ہے، کوئی بھی جان ہوتی ہے، اسے قتل کرنا ایبسولوٹلی گناہ کبیرہ ہو گیا. لیکن خاص طور سے یہاں پہ ولد یعنی اولاد کا ذکر کیا، ان تقتلوا ولدک خشیت ان یطعم معک، کہ اپنی اولاد کو قتل کرنا اس ڈر سے کہ وہ تیرے ساتھ کھائے گی. تو اس کی خاص وجہ یہ ایک محدثین نے لکھی ہے اس میں، کیونکہ اولاد کو قتل کرنے میں تین گناہ ایک ساتھ جمع ہو گئے. پہلا تو ظاہر ہے قتل کا ہو گیا، دوسرا پھر قطع رحمی بھی اس میں شامل ہو گئی، اور پھر تیسرا اس ڈر سے کہ وہ کھانا تم سے مانگے گی یا تمہیں اس کو رزق دینا پڑے گا. تو اسے خاص طور سے بہت ہی ایمفسس کے ساتھ کہ یہ تو اسپیشلی زیادہ بڑا گناہ ہو گیا. اور ظاہر ہے اہل عرب میں اس وقت کا جو عرب کلچر تھا اس کے میں رواج تھا، لوگ اپنے اولادوں کو قتل کرتے تھے، بیٹیوں کو زندہ درگور وغیرہ کر دیتے تھے. تو اس کا خاص طور سے ایک ایمفسس کے ساتھ اس حدیث میں اشارہ ہوا. اور پھر لاسٹ چیز جو تھرڈ اس میں بیان ہوئی زنا کے بارے میں، تو ظاہر ہے زنا تو ان ایبسلوٹلی گناہ کبیرہ میں سے ہو گیا، جیسا کہ بہت سارے نصوص سے ثابت ہے. اور یہاں پہ خاص طور سے پڑوسی کی بیوی کا ذکر ہوا کہ اس کے ساتھ زنا کرنا تو ایبسلوٹ بہت ہی بڑا گناہ ہو گیا، کیونکہ پڑوسی کا جو ایک رشتہ ہوتا ہے، جار جس کو کہتے ہیں عربی زبان میں، اس کے بارے میں تو بہت ساری وعیدیں آتی ہیں ویسے بھی کہ اس کو تو پریشان کسی صورت بھی نہیں کرنا چاہیے. اور وہ پڑوسی دوسرے پڑوسی کا امین ہوتا ہے، وہ اس کی جان مال عزت اس کے حق پہ، وہ دوسرا اپنا پڑوسی کو اپنا امین سمجھتا ہے، اپنا بھائی سمجھتا ہے، اور اس پہ تو اپنے بھائیوں سے بھی زیادہ حقوق ہوتے ہیں. تو اس کے ساتھ خیانت کرنا تو بدرجہ اولا اور بڑی خیانت سمجھا جائے گا. تو ظاہر ہے یہ تین بڑے گناہوں کا اس حدیث میں ذکر ہوا، لیکن اس کے علاوہ اور بھی بہت سارے گناہ، جیسے ایک اور حدیث حضرت عبداللہ بن عمر رضی اللہ تعالیٰ عنہ کی جو روایت ہے، اس میں وہ فرماتے ہیں کہ قال رسول اللہ صلی اللہ علیہ وسلم، نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، القبائر الاشراق باللہ وعقوق الوالدین وقتل النفس والیمین الخموس، کہ یہ بخاری کی حدیث ہے، حضرت عبداللہ بن عمر رضی اللہ عنہ اس میں یہ فرما رہے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ جو سب سے بڑے گناہ ہیں، اس میں سب سے پہلا آف کورس شرک باللہ، اللہ کے ساتھ شرک کرنا، عقوق الوالدین، والدین کی نافرمانی، وقتل النفس، پھر کسی نفس کا قتل کرنا، والیمین الغموس، یمین الغموس کہتے ہیں جھوٹی قسم کھانے کو. لیکن ایک دوسری روایت میں جو حضرت انس رضی اللہ تعالیٰ عنہ سے مروی ہے، اس میں شہادت الزور کا بھی ذکر آتا ہے، یعنی کہ جھوٹی گواہی دینا، یعنی جھوٹی قسم کھانا، جھوٹی گواہی دینا، یہ سب کچھ بھی گناہ کبیرہ میں سے ہی آ جاتے ہیں. اب اس میں اگر سب سے پہلی چیز جو اس میں سمجھنے کی ہے کہ شرک دو طرح کے ہوتے ہیں، ایک تو شرک اللہ کے ساتھ کسی کو ایکچولی شریک ٹھہرانا یا اس کی پوجا کرنا یا اس کی عبادت کرنا، یہ تو ایبسولوٹلی اکبر القبائر میں سے ہو گیا، سب سے بڑا گناہ ہو گیا، تو یہ تو اس کی تو کوئی معافی ہو ہی نہیں سکتی. لیکن بعض دوسرے جو اب یہاں پہ ہم گناہوں کی بات کر رہے ہیں، تو بعض ایسے گناہ بھی ہوتے ہیں جو آگے ہم ابن عباس کی روایت سے دیکھیں گے کہ جو معاف بھی ہو سکتے ہیں. اس میں سب سے پہلے ہم اگر ہم غور کریں تو چھوٹے اور بڑے گناہوں میں اس کے بارے میں مختلف ہمیں اقوال اور محدثین نے جو لکھی ہیں، مفسرین نے، محققین نے، سب سے پہلے تو حضرت قاضی ایاز رحمہ اللہ کا ایک قول جو بعض محققین نے بھی جس کو کہا ہے کہ ہر گناہ ہی بڑا ہے، کل ما نہا اللہ عنہ فہو کبیرت. اس میں حضرت ابن عباس رضی اللہ تعالیٰ عنہ کی ایک روایت ہے کہ ہر گناہ ہوگا ہی بڑا، کیونکہ ظاہر ہے جو بھی جس کے دماغ میں بھی اللہ کی جب وحدانیت اور اس کی عظمت اور وہ جس کو بھی اس کے دماغ میں یا اس کے خیال میں ہوگی، تو وہ آٹومیٹکلی اس کی نافرمانی یا اس کی جس چیز سے اس نے منع کیا ہے وہ کرنے کی ہمت ہی نہیں کرے گا، تو جو گناہ بھی ہوگا وہ سب کے سب اکبر ہو جائیں گے، سب ہی کو ہم کبیرہ گناہوں میں شامل کر لیں گے. لیکن اسی قول کو حضرت ابن عباس کی قاضی ایاز رحمہ اللہ اور ان بعض محققین نے لیا بھی ہے ظاہر ہے، لیکن جو جمہور ہم ایک سمجھتے ہیں میجورٹی علماء کی رائے اس میں، وہ کہتے ہیں کہ ظاہر ہے نہیں، ڈیفینیٹلی کچھ نہ کچھ فرق تو ہوگا، کیونکہ قرآن کریم کی آیت میں آتا ہے ان تجتنبوا کبائر ما تنہون عنہ تکفر عنکم سیئاتکم، کہ اگر تم بچو گے جو کبائر بڑے گناہوں سے، تنہون عنہ تکفر عنکم سیئاتکم، تو یعنی کہ وہ تمہیں کفر سے روکیں گے اور برائیوں سے روکیں گے اگر تم خود بخود کبائر، یہاں پہ تجتنبو کبائر کا لفظ آتا ہے. پھر اسی طرح ایک دوسری آیت میں بھی الذین یجتنبون کبائر الاسم والفواحش الا اللمم، کہ تو جو لوگ جو کبائر بڑے گناہوں سے بچتے ہیں اور ایٹسیٹرا ایٹسیٹرا، اور خاص طور سے یہاں پہ والفواحش کا بھی لفظ آیا، تو اس میں بھی آگے چل کے رائے آئے گی ان کی، اس میں پتہ چلے گا فواہش کو بھی، جو گناہ بھی فواہش ہو وہ سے بھی کبیرہ گناہ میں لیا گیا. لیکن بہرحال جو اجماع امت ہے اس میں یہی ہے، پتہ چلتا ہے ہمیں کہ کچھ نہ کچھ ڈفرینس ڈیفینیٹلی ہے، ہر گناہ ایک جیسا نہیں ہوگا. اگر ہم لاجیکلی بھی سوچیں تو کسی غیر محرم عورت کو کسی نے اگر کس کر لیا یا اس کے ساتھ زنا کیا، تو ان دونوں گناہوں میں فرق ہوگا. ایک کسی نے اگر جیب کترا ہے، کوئی چھوٹا موٹا رابر ہے جس نے چوری کر لی، اور ایک ڈاکو رہزن ہے جو کھلم علل اعلان گن پوائنٹ پہ یا تھریٹ کے ذریعے سے کسی کا مال بٹور لے، جان مال عزت اس کی لوٹے، تو اس ان دو چھوٹے اور بڑے چوروں میں ڈیفینیٹلی کچھ نہ کچھ تو فرق ہوگا. ایک شخص ہے، اس نے کسی کو تھپڑ مار دیا، ایک سلیپ آن ہز فیس اگر دیا، اور ایک بندہ ہے اس نے دوسرے کو قتل ہی کر دیا، تو ظاہر ہے ڈیفینیٹلی ان دونوں گناہوں میں کچھ نہ کچھ تو فرق ہوگا. اور اسی لیے امام غزالی رحمہ اللہ نے اپنی بک جو ان کی البسیط ہے، اس میں وہ فرماتے ہیں انکار الفرق بین القبائر والصغائر لا یلیق بالفقہ، تو کہ اس میں کچھ نہ کچھ ڈفرینس ڈیفینیٹلی ضرور ہوگا. اور इन डिफरेंसेस के ऊपर ज़ाहिर है फिर हमें बहुत सारे अक़वाल मिलते हैं। एक तो हज़रत इब्ने अब्बास और हज़रत हसन बसरी रहमतुल्लाह व रज़ी अल्लाह अन्हु, इनके बारे में इनके ये फरमाते हैं कि जिस गुनाह पर भी अल्लाह नाराज़ होगा वो गज़ब या अल्लाह ने गज़ब या लानत या कोई वईद या कोई थ्रेटनिंग या कोई डराने की बात की है वो सब के सब कबीरा यानी कि बड़े गुनाह होंगे। बाज़ लोग फरमाते हैं कि नहीं, ये जो फ़ज़ाइल अमाल से गुनाह जो माफ़ नहीं होते वो सिर्फ़ कबीरा होंगे। काजी बैज़ावी रहमतुल्लाह फरमाते हैं कि जो जिस गुनाह पर शरीयत ने कोई ख़ास हद मुकर्रर की है वो कबीरा होगा। इमाम गज़ाली का कौल है कि जिस गुनाह को करने वाला बेपरवाही के साथ करेगा वो कबीरा होगा। और फिर इसी तरह बाज़ हज़रात ने कहा है कि जिस पे फ़ाहिशा, क्योंकि ऊपर आयत में हमने देखा था यजतनिबू कबायर अलस्मी वल फ़ाहिशा इल्ला लमम, तो जो गुनाह पे भी फ़ाहिशा का इतलाक़ होगा वो बुरा कबीरा में होगा। इब्ने सलाह फरमाते हैं कि जिस गुनाह पर अजीम का लफ्ज़ आएगा या कबीर का लफ्ज़ आएगा वहाँ वो कबीरा होगा। और इब्ने सलाम कहते हैं कि फरमा रहे मौला फरमाते हैं कि जो नस से यानी कि कुरान आयत हदीस वगैरह से साबित होगा वो कबीरा गुनाह होगा। इस तरह से बहुत सारे अकवाल हमें जो मुफसरीन के मुहद्दिसीन के मुहक्किकीन के मिलते हैं कि गुनाह छोटा या बड़ा में कुछ ना कुछ डेफिनेटली फ़र्क होगा। इस हिसाब से अगर हमने जो अभी हदीस पढ़ी हज़रत अब्दुल्ला बिन उमर रज़ी अल्लाह अन्हु अली के, जब पूछा गया गुनाह कौन से हैं तो उन्होंने फरमाया अल शराकु बिल्लाहि व हुकूकुल वालिदैन व क़त्लुन नफ्स वल यमीनुल गमूस, के अल्लाह के साथ शरीक करना, वालदैन की नाफरमानी, किसी को कत्ल करना और झूठी कसम खाना या झूठी गवाही देना, ये सब के सब कबायर गुनाह हैं। तो जाहिर है इन सब को गुनाह कबीरा में शामिल करने का पहली बात तो समझने की यहाँ पे ये है कि इन गुनाहों से मकसद मतलब क्या होगा इनका। पहला हो गया अगर शिर्क, अब शिर्क एक तो होता है शिर्क अकबर यानी कि अल्लाह के साथ किसी को शरीक ठहराना, शिर्क करना, तो अगर यहाँ पे कुफ्रुल्लाह हम मुराद लेंगे तो डेफ़िनेटली वही मुराद होगा और वो तो है ही अकबरुल कबायर। लेकिन हम अगर हम इससे दूसरा भी एक मुराद ले सकते हैं, जैसे बाज़ जो शिर्क असगर होते हैं या छोटा शिर्क खफ़ी जिसे अरबी ज़बान में कहा जाता है, जैसे इबादत में रिया करना या किसी का नाम में सिर्फ शरीक ठहराना, या जैसे एक रिवायत में आता भी गालबन मन सल्ला युराई फ़कद अशरका, जिसने नमाज़ पढ़ी किसी को दिखाने के लिए उसने शिर्क किया। मन सद्दका युराई फ़कद अशरका, जो किसी को चैरिटी करेगा टू जस्ट शो ऑफ दूसरों को दिखाने के लिए तो उसने शिर्क किया। या इसी तरह से एक कुरान पाक में भी, बल्कि सूरह काफ़ में गालबन पाँचवें रुकू में सेंटर में जाके दो लोगों की स्टोरीज अल्लाह ने बयान की, वज़रबल्ला मसल रजुल जालना अली हदमा जन्नत मिन अनाब व हफ़ना व बिनखल व जालना बैनमा ज़रा, ये इला आखिर आयात इस पूरे रुकू के एंड में। तो ये दो लोगों की बात चल रही है, एक को अल्लाह ने बागात दिए बहुत ही जानी, आज की ज़माने में हम देखें लेटेस्ट टेक्नोलॉजी की फैक्ट्री की मशीन्स दी और मैन्युफैक्चरिंग इंडस्ट्री दी उसके पास, उसको हम इस तरह सिंबॉलिकली अगर अंडरस्टैंड करें, या किसी को बड़े बड़े कोई फार्मर है उसके पास बहुत बड़े बड़े फार्म्स हैं एकड़ों पे हज़ारों सौ हज़ारों लाखों या वट एवर अमाउंट पे उसके बड़े बड़े फार्म्स हैं, उस पर ग्रोस ट्रीज गुगरे हैं, फ्रूट्स हर तरह के, पानी का उसे कोई मसला नहीं है, एंड ही इज़ लिविंग अ हैप्पी कम्फर्टेबल लाइफ, उसके पास हर चीज़ बहुत एम्पल है। और दूसरा एक बंदे की मिसाल अल्लाह ने दी जो इतना वेल ऑफ नहीं था, वो उसके पास आया और उसने कहा कि भाई तुम अल्लाह जब आते हो तो अल्लाह का शुक्र अदा किया करो अपनी नेमतों पे। तो इस पर उस बंदे ने कहा वला रदितु इला रब्बी लजिदन खैरा मिन्ना मुनक़लबा, कि नहीं ये नेमतें तो मुझे जो अल्लाह ने दी हैं मुझे तो ये इसलिए दी हैं क्योंकि आई एम द चोज़न वन, अल्लाह मुझसे खुश है इसीलिए तो अल्लाह ने मुझे नेमतें दी हैं। और यहाँ तक ही नहीं, उसने कहा वाला रिदितु ला रब्बी लजिदन खैरा मिन्हा मुनक़लबा, कि मैं मुझे इस दुनिया में नेमतों का मतलब ही यही है कि मुझे तो यही गुमान है कि अब मैं मरूँगा अभी तो आखिरत में जाकर मुझे इससे भी बेहतर और मिलेगा। उसकी परसेप्शन थी उस बंदे की, यहाँ पे कोई शिर्क की बात नहीं चल रही थी अगरचे, ये तो एक गुनाह और सवाब का मामला चल रहा था, वो बस अल्लाह का शुक्र नहीं अदा कर रहा था या एक्सपेक्टेशन एक गलत लगा के अल्लाह से बैठा हुआ था कि वो तो जैसे बस जन्नती है, उससे तो कोई सर्टिफिकेट मिला हुआ है जन्नत का और उसको शुक्र करने की कोई ज़रूरत नहीं है। एनी हाउ तो अब ये बात आगे चली, उसका बहरहाल अल्लाह एक तूफ़ान के ज़रिए उसका पूरा बाग ख़त्म हो गया, उसकी जो भी एसेट्स थे सब जल के राख हो गए, और वो अपनी कफ़ई यानी कि हाथ की हथेलियाँ मरता रह गया। और फिर उसने बोला या लैतनी लम उशरिक बि रब्बी अहदा, काश मैंने अल्लाह के साथ किसी को शिरक ना किया होता। हालांकि इस पूरे रुकू में शिर्क की कोई बात नहीं चल रही थी, तो ये वो शिर्क था जिसकी इस हदीस में भी गालबन अगर बात हम समझें तो कोई किसी को नमाज़ पढ़ रहा है देखने के लिए, मन सल्ला युराई फ़कद अशरका, कि भाई वो नमाज़ दूसरों को दिखाने के लिए बहुत ही एब्सोल्यूट स्लोली स्टेडली अगर कोई देख रहा है तो बहुत ही खुशू व खुजूश दूसरे को दिखाने के लिए कर रहा है, या अगर कोई चैरिटी कर रहा है तो दूसरे को दिखाने के लिए कर रहा है, शो ऑफ के मेरा नाम बने, मुझे लोग वाह वाह करें या मुझे लोग दाद दें, ये भी शिर्क इसको रिवायत में आ गया कहा गया। तो ये इस तरह के बहुत सारे शिर्क मुराद हो सकते हैं। इसी तरह दूसरा बड़ा गुनाह जो यहाँ पे आया, हुकूकुल वालिदैन, के वालिदैन की नाफरमानी करना भी सबसे बड़े गुनाहों में से हो गया। और जाहिर है बहुत सारी कुरानी आयात से भी ये तो हमें ऑब्वियसली समझ आता है, वअबुदुल्लाह वला तशरिकु शयों वबिलवालिदैन एहसान अनशकुरली वलिवालिदै का इला आखिर आयात, के इस आयत में भी यही पता चला वला तुशरिकु बी शैअन, अल्लाह के साथ किसी को शरीक ना करो और वालिदैन के साथ अच्छा सलूक करो। और इसी तरह जहाँ पे भी दूसरी जगह पे भी सूरह बनी इसराइल में आता है वक़ा रब्बुका अल्लाह याबुदुल्लाहु वबिलवालिदैन एहसाना, कि अल्लाह के साथ किसी को शरीक ना ठहराओ और वालिदैन के साथ अच्छा सलूक करो। वला तनहरहुमा, इन्हें झिड़की ना दो, इन्हें बुरा भला मत बोलो, उनके साथ अच्छा सलूक करो। वालिदैन तो अगर मुसलमान नहीं भी हैं, काफिर भी हैं, तो भी उनके साथ अच्छा सलूक करने को शरीयत ने वाजिब करार दिया। और वजह जाहिर है उसकी यही है, एक तरह अल्लाह जिस तरह से सबब हकीकी है यानी कि रियल क्रिएटर तो अल्लाह है, बट जो वालदैन है वो सबब ज़ाहिरी हैं किसी भी इंसान के इस दुनिया में आने के लिए, यानी कि जो उसकी मैकेनिज़म, जिस मैकेनिज़म के थ्रू वो हकीकी रब ने एक इंसान की क्रिएशन की, वो उसके वालदैन के थ्रू की। तो इसलिए वालदैन की नाफरमानी या उनकी मर्ज़ी के ख़िलाफ़, या फॉर एग्ज़ाम्पल उनके अगर कोई गैर शरई काम की बात नहीं हो रही, जाहिर है अगर कोई गैर शरई काम पे वालदैन किसी को कोई ऑर्डर करेगा तो वो तो डेफिनेटली उसे नहीं मानना चाहिए, लेकिन अगर कोई शरई काम वालदैन उसको ऑर्डर करते हैं कि बाप बेटे को बोलता है नमाज़ पढ़ो और वो उस पर नहीं पढ़ता, तो ये वाज़ाहिर है वालदैन की भी नाफरमानी हो जाएगी इसमें, और क्योंकि जो शरई अहकाम हैं उनकी पैरवी तो हर इंसान पर लाजिम है। और फिर दूसरे बड़े गुनाहों में एक दूसरी हदीस में जो कि हज़रत अबू हुरैरा रज़ी अल्लाह अन्हु की है, उसमें फरमाते हैं कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ला यज़नी ज़ानी हीना यज़नी वहुवा मुमिनुन वला यसरिकु सारिक हीना यसरिकु वहुवा मुमिनुन वला यशरिबुल ख़म्र हीना यशरिबु वहुवा मुमिनुन इला आखिरिल हदीस। यानी कोई ज़ानी जब होता है वो ज़िना करते हुए पूरा मोमिन हो ही नहीं सकता, इसी तरह चोरी करने वाला, इस हदीस में आता है कि चोरी के वक्त वो मोमिन नहीं रहता, या शराब पी रहा है वाला बंदा है वो जिस वक्त शराब पी रहा है उस वक्त वो मोमिन ही नहीं रहता, इसी तरह कोई चोरी करने वाला है और लूट मार करने वाला है वो जिस वक्त चोरी कर रहा है तो और लोग देख रहे हों वो मोमिन ही नहीं रहता ज़ाहिर है। तो इसी तरह आगे जो ख़ास तौर से एक हीना यंतबुहा वह मोमिनुन वला यगुल्लु अहदुकुम हीना यगुल्लु वह मोमिनुन फ़ैयाकुम फ़ैयाकुम, मुत्तफ़क़ुन अलैह, बुखारी और मुस्लिम दोनों में रिवायत है। जो शख्स ख़यानत करता है, आखिरी बात जो चोरी के बाद फरमाई, जो शख्स ख़यानत करता है वो ख़यानत करते हुए भी मोमिन नहीं रहता, यानी कि एक इंसान है, आम तौर पर हम दूसरी चीज़ों को तो गुनाह समझ रहे हैं लेकिन ख़यानत कोई ऐसी चीज़ ही नहीं समझी जाती कि गुनाह भी होगा, लेकिन किसी के साथ ख़यानत करना, ज़बान दे के पीछे हटना, अपना कमिटमेंट अपना जो हो उसे ऑनर ना करना, उसे पीछे हटना या किसी को वैसे ही धोखा देना, ये सब भी गुनाहे कबीरा में से ही आ जाते हैं। और एक दूसरी रिवायत में जो कि हज़रत इब्ने अब्बास रज़ी अल्लाह अन्हु की है, उसमें भी इसी तरह से चोरी कत्ल करने वाला मोमिन नहीं रहता और ये सब बातों का ख़ास तौर से ज़िक्र आता है। और उसमें ख़ास तौर से इकरमा रहमतुल्लाह जो है वो कुल फरमाते हैं कि कुल तो इब्ने अब्बास रज़ी अल्लाह अन्हु, कि मैंने इब्ने अब्बास रज़ी अल्लाह अन्हु से पूछा इकरमा ने कि कई फ़ुयुन्ज़ाउल ईमान मिन्हु, कि ईमान किस तरह उसके अंदर से निकल जाता है, यानी जब वो चोरी कर रहा है, ज़िना कर रहा है, ख़यानत कर रहा है या जो भी ये काम कर रहा है, अब वो हदीस बता रही है कि वो तो मोमिन ही नहीं रहता। تو اس پر حضرت ابن عباس رضی اللہ عنہ نے اپنی بشبہ کا بین اصابعہ ثم اخرجہ، اپنی انگلیوں میں انگلیاں ایک طرح سے جیسے دونوں ہاتھوں کی ملائیں اور پھر ڈال کر انہیں کھینچ کر الگ کیا اور بتایا کہ وہ اس طرح سے اس کے اندر سے ایمان ہی باہر نکل جاتا ہے۔ فَإِن تَابَ عَادَ إِلَيْهَا هَكَذَا، اگر وہ ایمان اگر وہ اس پہ توبہ کرتا ہے ظاہر ہے تو ہر گناہ معاف ہو جاتا ہے، جیسے کہ آتا ہے لَوْ بَلَغَ الذُّنُوبُكَ عِنَانَ السَّمَاءِ ثُمَّ اسْتَغْفَرْتَنِي غفرت لک لا ابالی، یعنی تم اپنے گناہوں کرو کرو کرو، بھرتے جاؤ، اس پوری دنیا کو بھر دو، آسمانوں کو بھر دو گناہوں سے، پوری چھت تک آسمان کی، انان السمائی آسمان کی چھت تک اپنے گناہوں کو لگا دو، ثم استغفرتنی پھر مجھ سے مغفرت مانگو، مجھ سے توبہ کرو گے، غفرت لک لا ابالی، میں تمہاری مغفرت کروں گا، تمہارے گناہوں کو معاف کروں گا اور مجھے اس کی کوئی پرواہ بھی نہیں ہوگی۔ تو ظاہر ہے گناہ کے اوپر توبہ کرنے سے تو ڈیفینیٹلی گناہ معاف ہو جائے گا، لیکن گناہ کو اصل مسئلہ ہے گناہ کو گناہ سمجھنا ہی نہیں، تو اس کی یہاں پہ بات چل رہی ہے۔ تو ظاہر ہے اسی طرح، اسی لیے ابن عباس رضی اللہ عنہ نے بھی فرمایا فَإِن تَابَ عَادَ إِلَيْهَا هَكَذَا، کہ اگر اس نے توبہ کر لی تو پھر وَشَبَّكَ بَيْنَ أَصَابِعِ، اسی طرح سے انگلیوں کو دوبارہ ملا کے بتایا کہ وہ اس کا ایمان واپس لوٹ آئے گا۔ اس حدیث کے بارے میں ابو عبداللہ یعنی کہ امام بخاری رحمہ اللہ فرماتے ہیں، خاص طور سے ان کی ایک بات ہے کہ وہ یہ اس حدیث کے بارے میں کہتے ہیں کہ قاتل اور اسی طرح کے جو دوسرے گناہوں جن کی بات چل رہی ہے وہ پورا مومن نہیں ہوتا، کا مطلب یہ ہے کہ اس سے نور ایمان باہر نکل جاتا ہے، اس وقت جب وہ یہ گناہ کر رہا ہے تو اس کے اندر نور ایمان باقی ہی نہیں رہتا اور وہ کہیں باہر چلا جاتا ہے۔ اینی ہاؤ، تو اس حدیث سے پتہ یہی چل رہا ہے کہ زنا، چوری وغیرہ یہ جتنے بھی ہیں یہ سب مخرج الایمان یعنی کہ ایمان کے زائل ہونے کے کا سبب بن سکتے ہیں خدا نہ خواستہ، تو اس لیے ان گناہوں سے بچنا بہت ہی ضروری ہے۔ اور ظاہر ہے اس ایمان کا نکلنے کا مطلب یہ تو نہیں کہ وہ بندہ کافر ہو جائے گا، کیونکہ جیسے کہ حدیث ایک آپ میں آتا ہے من قال لا الہ الا اللہ دخل الجنہ، جو کلمہ پڑھے گا اور ایک دفعہ مسلمان ہوگا تو انشاءاللہ اس پہ اگر اس کی موت ہو گئی تو وہ ضرور بضرور ایک نہ ایک دن دوزخ سے نکل کے جنت میں ضرور جائے گا، لیکن ان گناہوں کی ایمفسس، ان کی برائی یا ان سے ڈرانے کے لیے، ان سے بچنے کا آرڈر دینے کے لیے یہ حدیث اور یہ قرآن کی آیات وغیرہ نازل ہوتی ہیں، تاکہ ہمیں سامنے جو ایک مومن ہے وہ ان گناہوں سے بچنے کی کوشش ایٹ لیسٹ کرے، اور ظاہر ہے یہ ڈرانے کے لیے، ایک وعید کے لیے بیان ہوتی ہے۔ اور اسی لیے امام بخاری رحمہ اللہ نے فرمایا کہ اس سے کمال ایمان، جب وہ گناہ کر رہا ہوتا ہے تو اس کے اندر سے کمال ایمان نکل جاتا ہے، اور اس پہ حضرت ابن عباس رضی اللہ عنہ فرماتے ہیں کہ اس سے جو نور ہوتا ہے ایمان کا وہ مراد ہے یہاں پہ، کہ ایمان کا جو اصل نور ہے اگر چوری کرتا ہے، زنا کرتا ہے تو، اور وہ اس کے خیانت کرتا ہے، شراب پیتا ہے، تو اس کے اندر سے وہ گناہ، ایمان کا نور نکل جاتا ہے جب، تو ظاہر ہے وہ پھر اس کی کیفیت تو مومن کی نہیں رہے گی۔ اور اس پر حضرت حسن بصری رحمہ اللہ یہ فرماتے ہیں کہ اس کا مطلب یہ ہے کہ مومن جو ایک اچھا آدمی، ایک لقب تھا، ایک ٹائٹل تھا، ہی از اے مومن، جب وہ گناہ کر رہا ہے اب وہ اس کے پاس ٹائٹل باقی نہیں رہا، جیسے اس کو اگر کسی نے چوری کیا اسے لوگ بولیں گے سارق، جیسے عربی زبان میں کہتے ہیں، یا ہی از اے تھیف، ہی از اے رابر، یا اگر کوئی زانی ہے تو یہ کسی نے زنا کیا تو یہ زانی ہے، یا کوئی شراب پی رہا ہے تو یہ شرابی ہے، تو اس کے ساتھ یہ ٹائٹل اٹیچ ہونے کا مطلب یہ ہے کہ اب اسے لوگ مومن نہیں کہتے، تو یہ کتنے اچھے ٹائٹل سے محروم ہو جائے گا ان گناہوں کی بے برکتی سے، اس وجہ سے ان گناہوں سے بچنا اتنا ضروری ہے۔ اور حسن بصری کے علاوہ اس پہ ابن عباس رضی اللہ عنہ کا ایک دوسرا قول بھی ہے کہ اس سے اندر سے ایمان نکل کر اس کے اوپر ایک سارٹ آف، گویا جب وہ یہ گناہ کر رہا ہوگا تو ایک سائبان یعنی کہ ایک کلاؤڈ ٹائپ سارٹ آف اس کے اوپر بن جائے گا، وہ اگرچہ اسے عذاب سے یعنی کہ کہنا یہ چاہیے کہ اس جو اللہ کا جو غضب ہے اس سے بچانے کے لیے وہ ایک کلاؤڈ اگرچہ پروبیبلی مدد تو دے سکتا ہے، لیکن وہ اس کا جو تعلق ہوگا وہ پھر بھی اس کے ساتھ سارٹ آف سم واٹ رہے گا، اور وہ ظاہر ہے کافر تو نہیں کہیں گے ہم اسے، لیکن اس کے اندر وہ ظاہر ہے جیسے پہلے انہوں نے فرمایا ابن عباس نے اپنے قول میں، اس سے وہ نور ایمان خارج ہو جائے گا۔ اسی طرح اس میں بہت ساری دوسری بھی آ رہے ہیں، یعنی کہ اس سے نفی مراد ہے، ایسے حیا مراد ہے. بعض اس میں خاص طور سے علامہ طیبی رحمہ اللہ فرماتے ہیں کہ حیا ہوتے ہوئے ایسا کام وہ کر ہی نہیں سکتا, تو گویا یہ جب وہ کام کر رہا ہے تو اس کے اندر حیا باقی نہیں رہی. اور اس پہ علامہ قاضی بیضاوی رحمہ اللہ فرماتے ہیں کہ اس سے مومن سے مامون من العذاب مراد ہے, یعنی ایسی حالت میں وہ عذاب سے مامون نہیں ہوگا, یعنی جب وہ یہ کر رہا ہے تو اس وقت اس پہ اللہ کا عذاب بھی آ سکتا ہے. تو بہرحال یہ سب وہ گناہ ہیں, چوری, کسی کا زنا کسی کے ساتھ کرنا, خیانت کرنا, شراب پینا, عقوق الوالدین, اللہ کے ساتھ شرک, یہ سب وہ گناہ ہیں جن سے بچنا ایبسلوٹلی ہر مسلمان کے لیے بہت ضروری ہے. دعائے اللہ ہم سب کو اپنی حفظ و امان میں رکھے اور ان تمام گناہوں سے حفاظت میں رکھے اور ان سے بچنے کی توفیق عطا فرمائے. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. سبحانک اللہم اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک.